أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآله الطاهرين. ناظرین اکرام، سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے. اس پروگرام میں میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں، اور پوری دنیا میں جہاں کہیں بھی ہمارا یہ پروگرام دیکھا جا رہا ہے اور آپ تمام ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں. اور ناظرین، بہت شکر گزار ہیں آپ کے کہ آپ ہمارے پروگرام کا اس طریقے سے استقبال کرتے ہیں اور اس کو اس طریقے سے دیکھتے ہیں اور اپنے مشورے ہمیں بھیجتے ہیں، اور ان کے ساتھ ساتھ جو آپ کے سوالات ہم تک پہنچتے ہیں ناظرین، ان کے ذریعے سے اس پروگرام کو ہم بہتر سے بہتر بناتے جا رہے ہیں، اور امید ہے انشاءاللہ آپ اسی طرح ہمارا ساتھ دیتے رہیں گے. ناظرین، پروگرام راہ زندگی میں ہماری اب تک جو گفتگو چل رہی تھی وہ اسلامی احکام کے متعلق تھی، اور اسلامی مسائل آپ کے سامنے پیش کیے جا رہے تھے. ہمارے مہمان آتے ہیں اور آپ کے سامنے یہاں پر اسلامی مسائل اور ان کی مشکل جو اسلامی مشکلات ہیں، شرعی مشکلات ہیں، ان کا حل آپ کے سامنے پیش کرتے ہیں. ناظرین، انشاءاللہ آج ہم گفتگو کریں گے نجاست کے حوالے سے کہ نجاستیں کتنی ہیں، اسلام نے نجاست سے روکنے کے اوپر کتنی تاکید کی ہے، اور یہ کتنا پاک مذہب ہے، اس سے اس مذہب اور اس اسلام جو دین ہے اس کی عظمت کا بھی یعنی اعلان ہوتا ہے اور عظمت واضح ہوتی ہے کہ اس نے نجاستوں سے بچنے کے اوپر کتنی تاکید کی ہے. اور اس موضوع پر ہماری ہمراہی فرمائیں گے جناب سید زرغام حیدر رضوی صاحب قبلہ، جو ہندوستان سے تعلق رکھتے ہیں. تو آپ ہمارا ساتھ دیجئے. سب سے پہلے اپنے مہمان سے ملاقات کرتے ہیں، اس کے بعد اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں. قبلہ، السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
حضور، بہت شکر گزار ہیں کہ آپ اسٹوڈیو تشریف لائیں اور آپ نے ہماری دعوت کو قبول فرمایا.
آپ کا بھی بہت بہت شکریہ.
حضور، انشاءاللہ آج ہم گفتگو کریں گے اسلامی احکام کے اس مخصوص پروگرام میں جس کو راہ زندگی کہتے ہیں، نجاست کے حوالے سے. تو ہم گفتگو یہاں سے شروع کرنا چاہیں گے کہ خود نجاست سے مراد کیا ہے، نجس کیا ہے، اور پھر شرعی اعتبار سے کتنی ایسی چیزیں ہیں جن کو نجاست میں شمار کیا جاتا ہے.
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. دیکھیے، نجاست کے متعلق علماء نے تعریف یوں فرمائی ہے
جی
کہ نجاست وہ چیز ہے جس کو عرف عام جی، یعنی ایک عام انسان بھی اس کو گندگی جانتا ہے.
جی بالکل.
یہ نجاستیں ایسی چیز ہے جس کو شارع نے ایجاد نہیں کیا،
بے شک
معاشرے میں وہ چیز ہے. شارع نے آ کے فقط ہم کو تنبیہ کی ہے کہ یہ چیز نجاست ہے، یہ چیز نجاست ہے، اور یہ چیز
بالکل،
اور وہ چیزیں 10 ہیں
جی،
جس کو ہم فقہ اصطلاح میں کہتے ہیں کہ نجاسات 10 ہیں
جی.
اسی گنتی اس طریقے سے ہے: پیشاب، پاخانہ
جی،
منی
جی،
مردار
جی،
خون، کتا
جی،
سور
جی،
کافر، شراب
صحیح،
اور نجاست خار حیوان کا پسینہ.
صحیح بالکل.
یہ 10 چیزیں ایسی ہیں نجاست
جی،
اگر انسان کے بدن سے یا لباس سے وہ چیزیں مس ہو جائیں، متصل ہو جائیں
صحیح،
تو نماز کے لیے ان سے ازالہ ضروری ہے.
جی بالکل. حضور، نجاست یعنی جیسے بھی آپ نے فرمایا کہ یہ پلید چیزیں ہیں، پلیدگی ہے
جی،
گندگی ہے، جس سے خود انسانی طبیعت جو ہے وہ متنفر ہوتی ہے. اور اسلام نے آنے کے بعد اور شارع نے آنے کے بعد بتایا ہے کہ ہاں یہ چیزیں ہیں، اور ان سے یہ اتنی بری چیزیں ہیں کہ آپ کا بدن بھی پاک رہنا چاہیے، آپ کا جسم بھی پاک رہنا چاہیے. حضور، یہ بتائیے، جیسے آپ نے کہا کہ پیشاب اور پائخانہ بھی نجس ہے
جی،
تو تمام پیشاب اور پائخانے یعنی جتنے بھی، چاہے وہ جانور کا ہو یا انسان کا ہو، سب کا ایک ہی حکم ہے، یا اس میں کچھ یعنی الگ الگ احکام ہے اس کے؟
نہیں، دیکھیے، پیشاب پاخانے کے بارے میں حکم اس طریقے سے ہے
جی
کہ بعض جانور ایسے ہیں جو حلال گوشت ہیں
جی،
بعض جانور ایسے ہیں جو حرام گوشت ہیں.
صحیح.
حلال گوشت جانور کا پیشاب پاخانہ پاک ہے.
صحیح.
جب بھینس ہے، گائے ہے، اونٹ ہے، گوسفند ہے، بھیڑ جسے کہتے ہیں
جی،
اسی جتنے جانور حلال ہیں ان کا پیشاب بھی پاک ہے، ان کا پاخانہ بھی پاک ہے.
صحیح.
اب آئیے دوسری طرف، بعض جانور حرام ہیں، مثلا شیر، چیتا، بلی وغیرہ وغیرہ
جی،
تو ان کا پیشاب بھی نجس ہے، ان کا پائخانہ بھی نجس ہے.
صحیح.
اسی طریقے سے خود انسان کا
جی،
چاہے وہ انسان بچہ ہو، بڑا ہو، مسلمان ہو، غیر مسلمان ہو،
صحیح،
ان تمام لوگوں کا پیشاب و پاخانہ نجس ہے.
جی بالکل.
حیوان میں سے بھی بعض حیوان پرندے ہیں
جی،
اور بعض حیوان جو ہے غیر پرندہ.
صحیح.
پرندے میں بعض پرندے حلال گوشت ہیں، بعض پرندے حرام گوشت ہیں.
صحیح.
حلال گوشت مثلا مینا ہے، کبوتر ہے
جی،
اسی قسم کے جانور.
جی.
तो इनका भी पेशाब पखाना क्या है? पाक है।
जी
लेकिन वो हैवान जो परिंदे की शक्ल में है हराम गोश्त है, इनका भी उलमा ने फरमाया है कि पेशाब पखाना पाक है लेकिन इज्तनाब जो है बेहतर है।
यानी परिंदों में अगर हराम गोश्त भी है, यानी
मतलब
उसका
कौवा
गोश्त
है,
हम नहीं खा
चील है,
सकते। जी,
हैं इस किस्म के हैवानात जो होते हैं
सही।
इनके पकाने से भी बेहतर है
जी,
कि आदमी परहेज़ करे। यानी
बिल्कुल।
अगर नमाज का वक्त हो रहा है और पानी भी मौजूद है तो
जी
पहले उसको धुल लीजिए, उसके बाद नमाज में दाखिल होइए।
हाँ, बिल्कुल। वैसे तो हुजूर, जैसे आपने फरमाया कि मसलन गाय भैंस वगैरह हैं
जी
तो इनका पेशाब पखाना पाक है, लेकिन फिर भी मसलन अगर पेशाब लग जाता है कहीं, तो जाहिर है नमाज गुजार और उसके पास पानी में यानी गुंजाइश होती है पानी की, तो पहले
जी
पाक ही करता है, उसके बाद ही आता है नमाज पढ़ने के लिए।
अलबत्ता ऐसा नहीं, उसका
जी
हलाल गोश्त जानवर का जो है
जी
पेशाब पखाना सदर सद पाक है।
जी जी
यानी अगर पानी भी मौजूद है
जी
तो बेजा जो है हम पानी इसराफ नहीं कर सकते।
सही, बिल्कुल।
हम जो है शरीयत के पाबंद हैं,
जी
जितनी चीज़ और जो चीज़ शरीयत ने बयान की है
जी
उसी के दायरे में हम अमल करेंगे।
सही।
वरना जब शरीयत ने कह दिया मसलन ऊँट का पेशाब पाक है,
जी
गाय का पेशाब पाक है,
जी जी
तो
बिल्कुल।
हमें नहीं चाहिए कि हम जबरदस्ती जो पानी का इसराफ करें और
जी जी
धुलने बैठ जाएं।
बिल्कुल, वजह फरमाया आपने। अच्छा हुजूर, एक सवाल यहाँ पे, आपने अभी आपने जैसे खून के हवाले से भी फरमाया कि खून भी नजिस है, ठीक है।
जी
अगर एक इंजेक्शन लगाया जाता है, सुई लगाई जाती है
जी
इंसान के, और जाहिर है जब वो पहुँचती है खाल के अंदर तो वो खून से मस होती है, वो नजिस हो जाती है, जब वो वापस आती है तो साफ़ है, उसके साथ खून नहीं है, तो यहाँ पे
जी
उस सुई के लिए क्या कहा जाएगा?
देखिए, नजासात में एक नजीस खून है।
जी
खून वो खून नजीस है जो आम तरीके से जिस्म के बाहर होता है।
जी
जिस्म के अंदर जो खून मौजूद है,
सही।
अगर डॉक्टर ने सुई को दाखिल किया जिस्म के अंदर
जी
और ये सुई टच हुई खून से,
जी
लेकिन जब सुई को निकाला तो सुई में खून नहीं लगा हुआ था,
साफ है वो।
साफ है,
जी
तो इस सूरत में हम नजासत का हुक्म नहीं कर सकते। हम ये नहीं कह सकते कि ये सुई डॉक्टर साहब की नजीस होगी, पाक है।
सही।
लेकिन यही खून बाहर हो
जी
और उसके अंदर हम सुई को डालें
जी
और उसको निकालें, वालो ये जो खून नहीं लगा हुआ है
जी
इसके बावजूद ये सुई नजीस होगी।
हाँ, बिल्कुल सही फरमाया आपने। हुजूर, एक सवाल किया जाता है, मामूलन पूछा जाता है कि पेशाब पैखाने की खरीदो फरोश का क्या हुक्म है, मसलन खाद वगैरह के लिए, जो हमारे यानी किशावर्ज और जो हमारे किसान भाई हैं वो जानते हैं कि खाद वगैरह के लिए इसको बेचा जाता है, खरीदा जाता है, तो शरीयत इस सिलसिले में क्या कहती है?
देखिए, हराम गोश्त जानवर का पेशाब पखाना बेचना
जी
हराम है,
सही।
क्योंकि रवायत भी है कि इन्नल्लाह इज़ा हर्रमा शयन हर्रमा समानहू।
सही।
जब अल्लाह किसी चीज़ को हराम करार देता है
जी
तो उसके पैसे को भी हराम करार देता है।
अल्लाह अकबर।
यानी उसका पैसा अगर बेच के हमने हासिल किया वो भी
जी
हराम है।
सही।
लेकिन हलाल गोश्त जानवर जो हैं,
जी
मसलन बकरी है, भैंस है,
जी
इनका पेशाब पखाना बेचना कोई
जी
हरज नहीं है।
सही।
नहीं, खुद इंसान का पेशाब पखाना या हराम गोश्त हैवान का पेशाब पखाना
जी
एक जगह पे जमा है,
जी बिल्कुल
उसको हम खाद के तौर पे इस्तेमाल करना चाहते हैं,
सही
तो यहाँ उलमा ने इजाज़त दी है, इसका बेचना हराम है
सही।
लेकिन इससे इंतफा यानी फ़ायदा उठाना सदरसद जायज़ है।
जी, बिल्कुल सही फरमाया
तो
आपने।
हराम गोश्त हैवान का पेशाब पखाना बेचना नाजायज़ है
जी
लेकिन उससे इस्तेफादा करना और फ़ायदा उठाना
जी
सदरसद जायज़ है।
जी हुजूर, जैसे अभी गोश्त के हवाले से आप गुफ्तगू कर रहे हैं, चूंकि ये प्रोग्राम हमारा यहीं पे रुकेगा, उसके बाद हम दूसरे प्रोग्राम के हिस्से में जाएंगे और वहाँ पे खुद नाज़रीन आपसे सवाल करेंगे, यहाँ पे मैं शायद ये आखिरी सवाल हो हमारा गोश्त के बारे में आपने फरमाया, तो लेकिन ये बताइए कि कैसे हम एक गोश्त है यानी हलाल गोश्त, ये तो जानवरों के हवाले से आपने बताया, लेकिन हम बाज़ार से अगर एक गोश्त खरीदते हैं और उस सूरत में हमें ये पता नहीं है कि ये गोश्त किस चीज़ का है, या शरी इसका ज़बीहा हुआ या नहीं, इसका क्या हुक्म है, ज़रा ये और वाज़ह कर दीजिए।
अलबत्ता देखिए, जो बाज़ार से हम गोश्त खरीद रहे हैं
जी
पहले हम देखेंगे कि बाज़ार बाज़ारे मुस्लिमीन है
जी
या बाज़ारे काफिरीन है।
सही
जिससे हम गोश्त खरीद रहे हैं
सही
ये खुद आदमी मुसलमान है या गैर मुसलमान है।
सही
अगर कोई बाज़ारे मुस्लिमीन से गोश्त खरीदता है मुसलमान के हाथ से,
जी
फिर शक करे कि आया इस गोश्त का सही ज़बीहा हुआ है या सही ज़बीहा नहीं हुआ,
जी
ये इस शक की गुंजाइश नहीं है। क्योंकि उलमा फरमाते हैं
जी
कि खुद यद मुस्लिम यानी मुसलमान का हाथ जिससे
जी
हमने लिया है
सही
ये दलील है इस बात की कि मुसलमान फेले खता को अंजाम नहीं
जी
देता।
جی بالکل،
ولا اس سے خطا واقع ہوئی ہو،
ہاں لیکن ہم تو یہی،
لیکن وسوسے سے بچانے کے لیے شریعت نے یہ حکم لگایا. اسی طریقے سے بازار مسلمین، یعنی ایک بازار ہے جس میں 100% مسلمان افراد جو ہے گوشت کی بیع و شرا کر رہے ہیں.
حضور 100% تو بہت سخت ہو جائے گا. اب مثال کے طور پہ ہم ہندوستان سے اگر گوشت لیتے ہیں، ہندوستان کے کسی بھی بازار سے، تو وہاں پہ 100% کا حکم لگانا تو سخت ہے
نا. بازار کے شعبے الگ الگ ہوتے ہیں.
جی
آپ دیکھیے بازار میں، انڈیا میں بھی جائیے،
جی
گوشت فروشی کا شعبہ الگ ہے،
جی
گندم کی بیع و شرا الگ ہوتی ہے،
صحیح،
وہ بنیا لوگ الگ بیٹھے رہتے ہیں.
جی جی
یہ حصہ جس میں گوشت بک رہا ہے،
جی
اور ہم جانتے ہیں کہ اس میں مثلا 50 آدمی ہیں، 50 میں 50 مسلمان ہیں.
جی
خوب، اس کے بعد ہم نے ایک آدمی سے گوشت لیا، پھر ہم شک کرنے کے آیا اس کا ذبیحہ صحیح ہوا ہے یا نہیں ہوا.
جی جی بالکل،
تو یہ شک ہمارا صحیح نہیں ہے.
بے شک
گوشت ہم لے سکتے ہیں،
جی،
اور شریعت نے اجازت دی ہے کہ ہم اس کو تناول کریں، کھائیں. جی
بالکل. حضور بہت شکریہ، اجازت دیجیے ہم پروگرام کے اپنے دوسرے حصے کی طرف آتے ہیں. ناظرین کرام، بڑی اہم گفتگو چل رہی ہے نجاسات کے سلسلے سے. وہ کون سی چیزیں ہیں جن سے بچنا ہمارے لیے ضروری ہے، اور وہ کون سی چیزیں ہیں جن کو خداوند عالم نے ہمارے لیے جائز اور حلال قرار دی ہیں، اور ان سے ہر طریقے کا ہم استفادہ کر سکتے ہیں. ناظرین ہماری گفتگو اسی طرح سے جاری رہے گی، اور پروگرام کا یہ دوسرا حصہ ہے جس میں آپ کے سوالات ہوں گے اور انشاءاللہ ہمارے جوابات ہوں گے. آپ ہمیں اجازت دیجیے، لیتے ہیں مختصر سا وقفہ. ناظرین اکرام، پروگرام میں ایک مرتبہ پھر آپ کا خیر مقدم ہے، اور آپ کے شکر گزار ہیں کہ آپ پروگرام میں ہمارا ساتھ دے رہے ہیں، اور آپ سے گزارش کریں گے کہ پروگرام کے آخر تک آپ ہمارے ساتھ رہیں. اور اگر آپ کا کوئی سوال ہے، یا آپ ہم سے اگر گفتگو کرنا چاہتے ہیں، ہمارے مہمان سے کچھ پوچھنا چاہتے ہیں، تو ہمارے ٹیلی فون نمبرز آپ کے ٹیلی ویژن اسکرین پر ڈسپلے ہو رہے ہیں. آپ ہمیں ضرور کال کیجیے، ہمیں آپ کے ٹیلی فونز کا انتظار ہے. ناظرین آپ ہمارا ساتھ دیجیے، اپنی گفتگو کو آگے بڑھاتے ہیں. حضور ایک ہمارے دوست ہیں مختار کاظمی صاحب، سعودی عرب سے انہوں نے سوال کیا ہے. وہ پوچھتے ہیں کہ ہمارے یہاں حمام میں لوٹا نہیں ہے، پائپ ہے، تو اس صورت میں اگر ہمیں غسل کرنا ہو تو کتنی مرتبہ دھویا جائے گا بدن کو؟ ایک مرتبہ دھونا کافی ہے، دو مرتبہ یا تین مرتبہ، اس کا کیا حکم ہے؟ جی
حمام میں غسل یا غسل، دو چیزیں.
جی
کبھی جو ہے حمام میں آدمی کے مثلا،
یعنی حمام کرنے کے بعد، ان کا سوال یہ ہے کہ حمام کے بعد جو ہمیں غسل کرنا ہے تو کتنی مرتبہ کرنا ہے؟
غسل تو ایک ہی مرتبہ ہوتا ہے.
جی نہیں،
دھونا سوال زیادہ ہمارے لیے واضح نہیں ہو پایا.
جی جی
شاید مراد یہ ہے
جی
کہ اگر کوئی چیز نجس جسم میں لگی ہوئی ہے،
صحیح
صحیح، اور ہم شاور سے نہا رہے ہیں، اوپر ٹنکی رکھی ہوئی ہے،
صحیح،
تو یہاں پاس دیکھیے غسل کے معاملے میں علماء نے کہا ہے
جی
کہ الگ سے نجاست کو صاف کرنا اور پاک کرنا ضروری نہیں ہے.
جی
غسل کے ساتھ جو ہے
جی
انسان کی نجاست زائل ہو جائے کافی ہے.
صحیح.
البتہ مستحب یہ ہے کہ انسان اعضائے غسل کو تین تین مرتبہ دھلے.
صحیح.
تین مرتبہ سر و گردن کو،
جی
تین مرتبہ دائیں طرف کو، اور تین مرتبہ بائیں طرف کو.
یہ مستحب ہے.
یہ مستحب ہے
جی.
ایک مرتبہ بھی کافی ہے. لیکن بہتر یہ ہے کہ اگر عین نجاست، یعنی خود نجاست
جی
انسان کے جسم میں لگے، پیشاب لگا ہوا ہے،
جی جی،
تو پیشاب کا حکم یہ ہے کہ آب قلیل سے اسے دو مرتبہ دھلا جائے.
صحیح.
آب جاری سے ایک مرتبہ دھلا جائے.
صحیح.
تو پہلے آپ پیشاب کو زائل کیجئے،
جی
اس کے بعد غسل شروع کیجئے. اور اگر پیشاب کو زائل نہیں کیا اور غسل آپ نے شروع کر دیا، تو ایک مرتبہ کفایت نہیں کرے گا.
جی بالکل،
آپ کو حد اقل دو مرتبہ اس عضو کو دھونا پڑے گا.
صحیح بالکل جی.
اور کبھی ایسا ہوتا ہے کہ حمام کے اوپر جو انسان کے ٹنکی رکھی ہوئی ہے،
جی
اس کو بھی دیکھنا پڑے گا.
صحیح.
چونکہ دیکھیں شرعی لحاظ سے حکم یہ ہے کہ آب جاری سے نجاسات کو ایک مرتبہ دھلا جائے گا،
جی
اور آب قلیل سے دو مرتبہ.
صحیح.
اور یہ آب جاری جو مخزن ہے اوپر ٹنکی کی شکل میں،
جی
اگر یہ مثلا 500 لیٹر کی ایک ٹنکی رکھی ہوئی ہے،
بالکل، یعنی 450 سے اوپر اگر ہے، یہ قرص سے زیادہ ہے، تو اس کا حکم جاری کا مانا
جاری کا ہے.
پھر اس کو
جاری میں ایک مرتبہ اگر پیشاب بھی ہے تب بھی کفایت کرتی.
جی
ایک مرتبہ دھل لیجیے،
یعنی کافی ہے ایک مرتبہ ہی دھونا. جی بہت شکریہ، ابھی ہمیں بتایا گیا شاید ہمارے کوئی ناظرین میں سے آپ سے کوئی سوال کرنا چاہتے ہیں. السلام علیکم.
وعلیکم السلام.
جی پروگرام میں آپ کو خوش آمدید کہتے ہیں، اپنا نام بتائیے اور کہاں سے آپ کال کر رہے ہیں.
جی میرا نام سید بخار علی ہے.
جی
کامتی سے ہوں میں.
جی بہت شکریہ کال کرنے کے لیے، فرمائیے آپ کا سوال کیا ہے.
جی میرا سوال یہ ہے کہ جناب ایسا ہے کہ مطلب ہم سعودی عرب میں کام کر رہے ہیں،
جی
اور ہمیں وقت ملتا ہے، جیسے ہم بغیر کفیل کی اجازت سے ہم اگر اپنی حق و حلال روزی حاصل کرنا چاہیں तो आया क्या ये रोजी हमारे लिए हलाल है या हराम है कफील की बगैर इजाजत?
नहीं, क्या करना चाहते हैं आप? अभी सवाल हमारे लिए वाजे नहीं हुआ है जी। कफील की इजाजत के बगैर बिल्कुल
है
जी,
लेकिन कफील की जानिब से इजाजत नहीं है।
सही,
और हम जाना चाहते हैं।
सही,
क्योंकि वक्त है हमारे पास
जी।
आया ये रोजी जो हम कमाने जा,
सही सही
जी, हलाल जी है या हराम है?
जी जी,
अल्लामा सिस्तानी साहब के मतलब
जी जी, इंशाल्लाह जरूर मैं गुजारिश करूंगा अपने मेहमान से कि आपके सवाल का जवाब दें। बहुत शुक्रिया कॉल करने के लिए। हुजूर, इनका सवाल यह है कि हमारी जो कफील हैं, चूंकि कफील होता है वहाँ पे, उसकी इजाज़त के बगैर कभी कभी हम जाते हैं कहीं और काम करने के लिए, तो वो जो वहाँ से हम यानी रोजी रोटी कमा रहे हैं उसका हुक्म शरण क्या है? और सिस्तानी साहब के मुकल्लिद हैं।
असल में देखिए, जिस कफील के तहत ये गए हुए हैं
जी,
उनसे मुआहदा किस किस्म का हुआ है?
सही,
अगर मुआहदे में ये चीज़ आई है कि आपको उतना ही काम करना है
जी,
जितना काम हम कहेंगे,
जी
उसके अलावा आप काम नहीं कर सकते हैं,
सही,
तो ये एक किस्म का आपने अहद कर लिया।
बिल्कुल,
और अहद का तोड़ना
जी जी
शरी लिहाज से, कुरानी लिहाज से हराम है।
बिल्कुल,
कुरान भी कह रहा है औफू बिल अहदे
जी,
इन्नल अहदा काना मसूला,
बेशक
अपने अहद को, अपने पैमान को, अपने वादे को पूरा करो। रोज़े कयामत इस अहद के बारे में आपसे सवाल किया जाएगा।
बिल्कुल,
तो इस सूरत में सदरसद नाजायज़ है।
हाँ बिल्कुल, लेकिन अगर यह है कि मसलन सिर्फ 8 घंटे के लिए जैसे एग्रीमेंट हुआ है कि साहब रोज़ाना 8 घंटा हमें आपके साथ देना है
जी,
उस सूरत में क्या है?
हाँ, अगर मसलन पहले से मसलन एग्रीमेंट आपका इस तरीके से हुआ है, 8 घंटा हम आपके नौकर हैं
जी,
बकिया हम आज़ाद हैं,
सही,
तो इस सूरत में कोई हर्ज नहीं है, इंसान साइड में काम करता रहे,
जी,
कोई माने नहीं है।
जी जी बिल्कुल, ठीक है, बहुत शुक्रिया। अच्छा, अभी एक और हमारे नाज़रीन में से हैं। जी, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम। सलाम अलैकुम।
अलैकुम अस्सलाम व रहमतुल्लाह, बहुत शुक्रिया कॉल करने के लिए। फरमाइए, आपका सवाल क्या है और आप कहां से कॉल कर रहे हैं?
मैं सऊदी अरब से कॉल कर रहा हूं, मैं इंडिया बिहार के रहने वाला हूं।
जी बहुत शुक्रिया, फरमाइए आपका सवाल क्या है।
मेरा सवाल ये है कि अभी जो मौलाना साहब ने फरमाया
जी
कि जो गाय का जो नजीस है वो हम बेच सकते हैं, वो हलाल है
जी,
लेकिन जो ऊंट है, घोड़ा है
जी,
वो हराम है, लेकिन उससे जो हम पैसा कमाते हैं क्या वो चीज हलाल है?
सही, बिल्कुल ठीक है। मैं भी मेहमान से गुजारिश
करूंगा। सवाल यही है बस।
जी जी, बहुत शुक्रिया कॉल करने के लिए।
सलाम अलैकुम।
बहुत शुक्रिया। अलैकुम अस्सलाम वरहमतुल्ला। हुजूर, आपने सवाल सुना जी, वो ये फरमा रहे हैं कि जैसे अभी मौलाना साहब ने फरमाया है कि गाय की जो चीज़ें हलाल हैं, मसलन ये गोबर वगैरह दूसरी चीज़ें, तो इनको बेच सकते हैं, हलाल है। और इसी तरह आपने भी ये भी कहा था कि जो हराम चीज़ें हैं उनसे जो है लेन देन भी हराम है, तो कहते हैं कि घोड़ा जो है वो खुद हराम है, लेकिन उससे जो हम कस्बे यानी दरामद करते हैं, उससे जो रोजी रोटी कमाते हैं, उसका क्या हुक्म है?
किसने कहा घोड़ा हराम है?
जी आप ज़रा इसकी वजाहत कीजिए।
देखिए
जी,
अभी चूंकि हलाल गोश्त जानवर की मुकम्मल बहस नहीं आई
जी,
शरी लिहाज से घोड़ा, गधा
जी,
और इसी तरीके से खच्चर,
सही,
इनका गोश्त मकरूह है।
सही,
सही है, मकरूह है, यानी शरी लिहाज से हराम नहीं है
जी।
खूब, अब इनके जरिए से कमाना ये अलग चीज़ है
जी, जी जी,
खाना अलग चीज़ है।
सही,
यहाँ पास जो हदीस पैगंबर मैंने नकल की कि अल्लाह जब किसी चीज को हराम करार देता है तो उसके पैसे को भी हराम करार देता है।
बिल्कुल,
तो यहाँ उसका कोई रब्त नहीं है।
सही,
और दीगर ये घोड़े के जरिए से कमाना, गधे के जरिए से कमाना और या खच्चर के जरिए से कमाना
जी,
कोई हरज नहीं है।
हाँ बिल्कुल।
अब इनका पेशाब व पाखाना बेचना ये सवाल आए ना
जी, जी बिल्कुल,
तो इसके लिहाज से भी कोई मुश्किल नहीं है।
सही, बिल्कुल,
क्योंकि हमने कहा कि हलाल गोश्त जानवर का पेशाब पकाना बेचना मुमानियत नहीं रखता है।
बिल्कुल, जिस वक्त उससे कोई फायदा उठाया जा सके। जी जी बिल्कुल। अभी एक और हमारे नाज़रीन में से हैं। जी अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम।
वालेकुम सलाम, कैसे भाई?
जी बहुत शुक्रिया, बहुत शुक्रिया कॉल करने के लिए। फरमाइए,
एक सवाल करना है मौलाना साहब से।
जी फरमाइए।
हम दुबई में रहते हैं, हमारा नाम सैयद हुसैन अली है।
जी सैयद हुसैन अली साहब, फरमाइए सवाल क्या है आपका?
अभी हमारे साथ कुछ ऐसा अलसुन्नत लोग पढ़ता है, वो बोलता है कि तुम्हारा दोनों नमाज एक साथ क्यों करते हैं, दोनों दोनों
जी जी
आसर का दोनों नमाज एक ही साथ क्यों पढ़ते हैं?
सही सही, ठीक है,
जवाब, कोई जवाब देने का है ना?
ضرور ضرور، بہت شکریہ کال کرنے کے لیے. حضور، یہ ہمارے سید حسین علی صاحب دبئی سے تھے، انہوں نے سوال کیا کہ آپ دو نمازیں ایک ساتھ کیوں پڑھتے ہو، یہ جواب دیجیے.
دیکھیے، اب دو نماز ہم کیوں پڑھتے ہیں تو ہم الٹا سوال بھی کر سکتے ہیں
جی
کہ آپ جو ہے عرفات میں اکٹھا کیوں پڑھتے ہیں،
صحیح،
ظہر عصر کی
جی،
مشر میں مغرب اور عشاء کی ایک ساتھ کیوں پڑھتے ہیں،
صحیح،
وہاں اگر پڑھ سکتے ہیں تو یہاں پڑھنے میں کوئی حرج نہیں ہے.
جی بالکل.
دوسری چیز یہ ہے
جی،
ہر آدمی اپنی فقہ کا پابند ہے.
صحیح
بھائی، تمہاری فقہ میں اس طریقے سے بیان ہوا ہے،
جی جی،
ہماری فقہ میں اس طریقے سے بیان ہوا ہے. ایک
جی.
نمبر دو
جی،
ہم دو نماز کو ایک وقت میں نہیں پڑھتے.
صحیح، دونوں کے وقت
بلکہ دونوں کے وقت جدا جدا ہیں.
بے شک،
ہماری شیعہ فقہ کے لحاظ سے
جی
جیسے ہی اذان تمام ہوئی
جی
اور جتنی دیر میں ہم نے چار رکعت نماز ظہر کو ادا کیا،
صحیح،
اس کے فوراً بعد عصر کا وقت شروع ہو جاتا ہے.
صحیح بالکل.
تو یہ دو نماز ایک وقت میں ہم نے کہاں پڑھی؟
جی جی بالکل.
اسی طریقے سے مغرب و عشاء،
بے شک،
جتنی دیر میں ہم نے مغرب کی تین رکعت پڑھی
جی،
اس ٹائم میں جو
صحیح
تین رکعت کا ٹائم ہے، عشاء کی نماز جو بھی پڑھے گا باطل ہے.
جی جی بالکل.
لیکن مغرب کے فوراً بعد وقت مشترک شروع ہو جاتا ہے.
جی جی بالکل صحیح.
مغرب عشاء دونوں ہم پڑھتے ہیں، ایک ساتھ نہیں پڑھتے،
اور باقی
ہر نماز کو اس کے وقت پہ.
میں سمجھتا ہوں کہ جواب مل گیا ہوگا، لیکن اگر اس سے زیادہ چاہیے تو پھر تفصیلی جوابات موجود ہیں، پوری پوری کتاب ان موضوعات پہ لکھی گئی ہیں. چونکہ ہمارے ایک ناظر اور ہیں، وہ جو آپ سے سوال کرنا چاہتے ہیں. جی السلام علیکم. جی جناب شمشیر صاحب. ہلو.
ہلو السلام علیکم.
السلام علیکم جی، پروگرام میں آپ کو خوش آمدید کہتے ہیں، فرمائیے، آپ کہاں سے بول رہے ہیں؟
جی میرا نام ثاقب رضا ہے.
جی ثاقب رضا صاحب فرمائیے.
جی میرا نام ثاقب رضا ہے، میں پاکستان میں رہتا ہوں، لیکن اس وقت آپ کو عراق سے بات کر رہا ہوں، عراق سے فون کر رہا ہوں.
جی جی، بہت شکریہ کال کرنے کے لیے، فرمائیے، آپ کا سوال کیا ہے؟
میرے بھائی سوال یہ ہے
جی
کہ میں ابھی ایک جگہ پہ کام کر رہا ہوں، ابھی جس میں کیا نام میرے بھائی نے ایک سوال کیا تھا سعودی عرب سے.
جی
میں بھی ایک کانٹریکٹ ہی کا حصہ ہوں.
صحیح.
جہاں میں جاب کر رہا ہوں.
جی
لیکن اگر میں یعنی کہ اگر مجھے ٹائم مل جاتا ہے
جی
کہ میں اگر بیٹھ کے جو ہے اسکائپ پر کوئی یعنی کہ ڈسٹینس ایجوکیشن مطلب پڑھا سکوں یا کسی سے پڑھ سکوں،
صحیح،
تو کیا وہ میرے لیے جائز ہے؟
جی
یا مطلب
ہاں جائز نہیں.
جی جی ممکن نہیں.
صحیح، بہت شکریہ کال کرنے کے لیے. جی بہت شکریہ، خدا حافظ، ابھی انشاءاللہ آپ کا جواب دیں گے. ابھی دیکھیے ان کا سوال یہ ہے، یہ کہہ رہے ہیں کہ میں بھی اسی طریقے سے ایک کانٹیکٹ پہ ہوں اور میں بھی اسی طرح سے کام کر رہا ہوں، لیکن اب اگر مجھے ٹائم مل جاتا ہے، اپنی ڈیوٹی پورے طریقے سے میں نبھا رہا ہوں، اس کے بعد تو کیا جائز ہے میرے لیے کہ میں مثلا جو آج کل ایجوکیشنل کے طریقے ہیں اسکائپ کے ذریعے سے یا دوسرے سوشل نیٹ ورک کے ذریعے سے میں کسی اور سے یا تو کچھ پڑھا سکوں یا پڑھ سکوں یا اپنے لیے اس وقت کا استعمال کر سکوں، تو یہ جائز ہے جائز نہیں ہے؟ جی
دیکھیے، میں نے چیز عرض کی تھی پہلے بھی
جی،
یہ آپ کی قرارداد کے اوپر ہے.
جی
آپ نے جو کفیل سے قرارداد،
لیکن حضور یہاں پہ ایک سوال پیدا ہوتا ہے نا،
کس قسم کی ہے
یہ؟ اس کے لیے تو بہت بہتر تھا، لیکن اگر اپنے لیے اپنے اندر ایک قوت پیدا کرنے کے لیے، ہو سکتا ہے بہتر طریقے سے وہ کام ہی انجام دیں.
ہاں صحیح فرما رہے ہیں. البتہ اگر اس ایجوکیشن میں کفیل کا کوئی نقصان نہیں ہو رہا ہے،
صحیح،
اس کے اوپر ضرر وارد نہیں ہو رہا ہے
جی،
تو کوئی حرج نہیں، عقلی چیز ہے.
بالکل، چونکہ یہ اپنے کاموں میں سے ہے،
ذاتی کام ہے.
صحیح بالکل. ہاں ابھی اور ایک لائن پہ دیکھتے ہیں. جی السلام علیکم.
ہلو.
ہلو السلام علیکم.
وعلیکم السلام.
جی پروگرام میں آپ کو خوش آمدید کہتے ہیں، فرمائیے، آپ کہاں سے کال کر رہے ہیں اور آپ کا اسم شریف؟
ہم قطر سے فون کر رہے ہیں.
جی شکریہ، فرمائیے آپ کا نام.
میرا نام محمد کمال خان ہے.
جی محمد کمال خان صاحب فرمائیے، آپ کا سوال کیا ہے؟
سوال یہ ہے کہ جو میں عمرہ کرنے کے لیے چاہتا ہوں، سمجھے نا
جی،
تو میں یہ سوچتا ہوں اس پیسے سے میں اپنے بھائی کا گھر بنا دوں، تو میرا بھائی نہیں، میرا بھائی فوت ہو گیا ہے، تو میں اس پیسے سے گھر بنا دوں.
جی جی جی.
فرض ہے یا میں عمرہ کروں؟
جی جی بالکل. ابھی ہم اپنے مہمان سے گزارش کریں گے، انشاءاللہ وہ ضرور بہت بہتر جواب دیں گے. حضور وہ فرماتے ہیں کہ ہمارے بھائی کا انتقال ہو چکا ہے، ان کے اہل و عیال ہیں، اور میں چاہتا ہوں کہ عمرہ کروں، لیکن ادھر یہ بھی ہے کہ ان کو گھر کی ضرورت ہے، تو میری ذمہ داری پہلے کیا ہے، میں عمرہ کرنے کے لیے جاؤں یا میں اپنے بھائی کے بچوں کے لیے گھر تعمیر کروں؟
البتہ دیکھیے، اگر یہ عمرہ حج تمتو کا ہے
جی،
یعنی انسان کے اوپر حج واجب ہو گیا ہے،
صحیح،
تو اس صورت میں پہلے حج کرنا چاہیے آدمی.
بالکل.
لیکن اگر عمرہ مستحب ہے
جی،
تو اس صورت میں صلہ رحم اولا ہے اس جی عمرے سے.
जी बिल्कुल,
पहले घर बनवाए उसके बाद उम्रा करने जाए।
सही बिल्कुल,
ये आपने जो फरमाया कि उम्रा जो है ये उम्रा किस किस्म का, ये देखना पड़ेगा।
जी जी बिल्कुल,
अगर ये मुस्तहब उम्रा है, आप हज तमत्तो कर चुके हैं, हज वाजिब अंजाम दे चुके हैं, तो बेहतर ये है कि पहले भाई की मदद कीजिए, उनका घर बनवाइए, उसके बाद आप उम्रा करने चाहिए।
बिल्कुल, और अगर दोनों कर सके तो क्या बेहतर,
बहुत अच्छा।
बिल्कुल, अच्छा हुजूर एक सवाल हमारे मुख्तार काजमी साहब का और रह गया था, वो भी मैं आपसे पूछ लूं। वो फरमाते हैं, सवाल करते हैं कि उम्रे के बाद खुम्स निकालना वाजिब है या नहीं, उम्रा जो करके आए हैं, जहां तक मैं समझाऊं इस सवाल को, उन्होंने इतना ही किया था कि जो खर्च हुआ है मेरा पैसा, उस रकम का खुम्स निकालना वाजिब है या नहीं।
ये देखिए सवाल जो है ज्यादा वाजे नहीं है।
जी,
मैं इस तरीके से इसकी तौजीह दे सकता हूँ।
सही,
कि अगर इंसान ने उस पैसे से उम्रा किया है
जी,
जिसका खुम्स निकाल चुका था,
सही, पहले खुम्स निकालने का आदि है वो,
जी, उसके आदि है, उसके बाद उम्रा अंजाम दिया,
सही,
तो इस पैसे पे कोई खुम्स नहीं है।
जी,
और अगर खुम्स नहीं निकाला, उम्रा करने जा रहा है
जी,
तो इसके लिए वाजिब है पहले खुम्स निकाले,
बेशक,
उसके बाद उम्रा करने जाए।
जी,
ये है हुक्म।
जी, लेकिन जो खर्च कर चुके हैं अगर, तो फिर उसमें कोई, यानी
खुम्स के मामले में बात यह है
जी,
एक पैसे का एक मर्तबा खुम्स निकलता है।
बिल्कुल सही फरमाया जी, जी बिल्कुल,
दोबारा खुम्स नहीं निकाला जाता।
सही सही बिल्कुल,
अगर खुम्स निकाले हुए पैसे से इस बंदे खुदा ने उम्रा अंजाम दिया है
जी, जी बिल्कुल,
तो लौटने के बाद कोई खुम्स इसके ऊपर नहीं।
जी जी बिल्कुल,
और अगर उस पैसे से उम्रा करने जा रहे हैं
जी जी,
जिसका भी खुम्स जो है नहीं दिया वाजिब था,
जी जी,
उम्रा सही नहीं है,
पहले खुम्स निकाला,
पहले खुम्स निकालिए उसके बाद उम्रा करना।
हुजूर एक सवाल किया गया है, और मैं समझता हूँ कि हिंदुस्तान से किया गया है, और गिरोही शक्ल में सवाल किया है, यानी उन्होंने ताकीद की कि हुजूर हम काफ़ी इसमें परेशान हैं, और पूरी एक टीम है जिन्होंने ये सवाल किया है। वो पूछते हैं कि हमारे यहाँ मसलन सदका निकाला जाता है कुछ अहम मौक़ों पे, कोई सफ़र पे जा रहा है, शादी है, या किसी ख़ास मौके पे सदका निकाला जाता है, और उसमें मुर्ग वगैरह या इस तरह के दूसरे जानवर निकाले जाते हैं, और वो राइज ये है कि अपनी कौम को और अपने मुसलमान भाइयों को देने के बजाय गैर मुस्लिम और दूसरी कौमों को दे दिया जाता है, इसमें शरीयत का क्या हुक्म है? कहीं ऐसा तो नहीं है कि हम तो सवाब के लिए वो काम कर रहे हैं, उल्टा गुनाह हमें मिलता हो? ये उनका सवाल है।
नहीं देखिए, मुस्तहबी सदक़े में कोई हरज नहीं है
जी,
अगर मसलन गैर कौम को ये रकम या मुर्ग या आटा वगैरह जो निकालते हैं उसको दिया जाए
जी।
अतः मसलन उल्मा की इबारत ये है
जी
कि तजूज़ु सदका अला ज़िम्मी
जी,
अगर कोई ज़िम्मी है यानी ऐसा ईसाई और यहूदी जो मुसलमान के मुल्क में रह रहा है मुआहदे के तहत, उसको भी दे सकते हैं।
सही,
वह अलल मुखालिफ
जी,
मतलब कोई इंसान शिया नहीं है, गैर शिया है,
बिल्कुल
हम उसको भी सदका दे सकते हैं
जी।
लेकिन अगर कोई काफिर हरबी है
जी,
यानी मुसलमानों का सख्त तरीन दुश्मन
जी,
जंग के लिए आमादा
बिल्कुल,
या नासिब है, मुसलमान है
जी,
लेकिन वो जो है आइम्मा अहले बैत से दुश्मनी का इजहार करता है,
सही,
तो इन दो के लिए यानी काफिर हरबी और नासिबी के लिए उलमा ने मना किया है, इनको सदका न दिया जाए
जी बिल्कुल।
वरना उमूमी तरीके से कुरान करीम भी फरमाता है सूरह मुमतहना की 28वां पारा 8वीं आयत करीमा, जिसमें इरशाद हो रहा है, ला यनहाकुमुल्लाहु अनिल लदीन लम युकातिलूकुम फिद्दीन व लम युखरिजूकुम मिन दियारिकुम अन तबर्रूहुम व तुख्सितु इलैहिम। खुलासा इसका यह है, जिन लोगों ने ऐ मुसलमानों तुमसे दीन के मामले में जंग नहीं किया,
सही,
और तुमको तुम्हारे शहरों से नहीं निकाला, अल्लाह इस बात से तुमको नहीं रोकता कि तुम उनके साथ फेले नेक अंजाम दो,
सही,
यानी काफिरों के साथ जिम्मी के साथ फेले नेक अंजाम दिया जा सकता है, उन्हीं अफाले नेक में से एक सदका।
लेकिन हुजूर यहाँ पे देखिए, अगर अपने उसको यानी कोई जरूरतमंद मुसलमान मौजूद है वहां पर और उसको दिया जा सकता है, तो क्या ये बेहतर नहीं है कि उसको न देके इसको मुकद्दम किया जाए?
तरजीह अलग चीज है
जी,
खुद जायज होना अलग चीज।
सही बिल्कुल, हम
शरीयत तो अक्ल भी कहती है
जी जी बिल्कुल
कि अल मुस्लिम अखुल मुस्लिम,
सही,
और कुरान कहता है इन्नमल मोमिनूना इखवा,
बेशक,
तो बहरहाल भाई दीनी जो है वो मुकद्दम है दूसरे अफराद पर
जी जी,
लेकिन खुद ये कि आया जायज है या जायज नहीं है
जी जी,
तो इस सूरत में हम कहेंगे नहीं,
बिल्कुल
मदद करना, नुसरत करना, फेले नेक अंजाम देना,
सही,
इसमें कोई हरज नहीं है।
हुजूर जी,
आइम्मा अहले बैत की सीरत भी यही रही है।
सही बिल्कुल। अब एक सवाल और किया गया है हुजूर, वो कहते हैं कि मरहूम के घराने की तरफ से जो खाना आता है मजालिस में या इस तरह के जो प्रोग्राम होते हैं, उसका खाना कैसा है? और फिर इसको आगे बढ़ाते हुए कहते हैं कि हमारे यहाँ राइज है 10वां 20वां और सोयम और चिहलुम,
اور اس میں اتنا زیادہ خرچ کیا جاتا ہے کہ خود گھر والے پریشان ہوتے ہیں کہ کیا کیا جائے، اس کی شرعی حیثیت کیا ہے؟
دیکھیے، مرحوم کے گھر سے جو کھانا آتا ہے جی، اس کے کھانے میں کوئی حرج نہیں ہے.
صحیح.
اصل میں جو ہمارے یہاں بعض رسومات ہیں
جی،
شرعی لحاظ سے اس کی کوئی حیثیت نہیں ہے.
صحیح.
مثلا صبم ہے
جی،
چہلم ہے، دسواں اور بیسواں
جی،
یا برسی، ششماہی، یہ ساری چیزیں ہوتی ہیں.
صحیح.
اس کا مقصد یہ ہوتا ہے عام طریقے سے کہ ہم مرحوم کو ایک خصوصی موقع پر خاندان والوں کے ساتھ یاد کریں،
مل کے یاد کرنا چاہتے ہیں.
لیکن اس کا مقصد یہ نہیں ہوتا ہے
کہ اپنے آپ کو ہلاکت میں ڈال دیا جائے.
مرحوم تو ایک دن مرے ہیں، لیکن ان کے زندہ جو افراد خاندان والے ہیں وہ ہر روز مرے.
اللہ اکبر.
وہ اس قدر خرچ کریں کہ جس کی گنجائش ان کے اندر نہیں ہے.
بالکل.
وہ کبھی قرض لیتے ہیں، کبھی مانگتے ہیں، خوب حلال و حرام کبھی آبرو معاشرے میں بچانے کے لیے وہ ہر فعل انجام دیتے ہیں. دیکھیں، کھانا کھلانا چند جگہوں پہ مستحب ہے.
جی.
مثلا ولیمہ ہے.
صحیح.
انسان نے شادی کی، وہاں کھانا کھلایا شرعی لحاظ سے.
جی.
اسی طریقے سے انسان نے نیا گھر بنوایا ہے.
جی.
انسان حج سے واپس آیا ہے، لیکن مرحوم کے نام پر اس طریقے سے خصوصی کھانا کرنا،
ہاں، اس کو ولیمہ تو نہیں کہہ سکتے. ہاں. جی بالکل.
ہاں، اطعام مومنین، یعنی مومنین کو کھانا کھلانا،
جی،
اس کا بہت بڑا ثواب ہے، خاص طور سے مرحوم کی طرف سے.
صحیح.
اگر ہم نے کسی مرد مومن کا پیٹ بھرا اور جی، اپنے کسی مرحوم کا نام لیا،
جی،
ان کی طرف سے بہت بڑا اجر و ثواب ہے.
جی.
اب ایک آدمی ہے تو اور ثواب، دو آدمی اور ثواب.
صحیح.
اس سے. لیکن سب ملا کے آدمی اپنی جیب پہ نگاہ رکھے،
جو مالی توان ہے، مالی اس کو
اس لحاظ سے چلے،
پوزیشن کو نظر میں رکھنا ہے. جی حضور، بہت شکریہ. ابھی اور ہمارے ساتھ کچھ ناظرین ہیں جو آپ سے سوال کرنا چاہتے ہیں، دیکھتے ہیں. جی السلام علیکم. السلام علیکم ورحمۃ اللہ. جی فرمائیے، آپ کا سوال کیا ہے؟
وعلیکم السلام. جی میں فاروق بول رہا ہوں سعودی عرب سے.
جی فرمائیے.
جی وعلیکم السلام. ہم نے پوچھنا یہ تھا کہ یہ جو نماز ہم پڑھتے ہیں، جیسے نبی کریم صلی اللہ علیہ وسلم نے پڑھی ہے یا صحابہ کرام نے پڑھی ہے، ابھی کچھ لوگ کسی طریقے سے پڑھتے ہیں، کچھ کسی طریقے سے پڑھتے ہیں، تو سب سے افضل طریقہ جو ہے نا، پلیز وہ ہمیں بتا دیں.
صحیح.
نماز کیسے پڑھنی چاہیے؟
جی 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 ضرور، بالکل. بہت شکریہ، ہم اپنے مہمان سے گزارش کریں گے، انشاءاللہ آپ کے سوال کا جواب دیں گے. شکریہ کال کرنے کے لیے. حضور، ان کا سوال ہے نماز پڑھنے کے سلسلے میں، کہ ہم جو نماز پڑھتے ہیں بہترین طریقہ کون سا ہے؟ کچھ لوگ اس طرح سے پڑھتے ہیں جیسے رسول نے پڑھی ہے، کچھ اس طرح سے پڑھتے ہیں جیسے اصحاب نے پڑھی ہے، کچھ دوسرے طریقے سے، لیکن بہترین طریقہ کون سا ہے نماز پڑھنے کا؟ اس کے سلسلے میں آپ کیا فرمائیں گے؟
کیا مطلب مثلا بہترین طریقہ وقت کے لحاظ سے
دونوں،
یا بہترین طریقہ جو ہے نمازوں کے اعتبار سے؟
جی جی
بھائی، اسلام میں مثلا ہر فرقہ اپنے اعتبار سے نماز پڑھتا ہے. مثلا حنفی مسلک
کے اعتبار سے. جی نماز کے اعتبار سے، یعنی کس کو ہم سمجھیں کہ یہ بہترین طریقہ ہے نماز پڑھنے کے اعتبار سے؟
بہترین طریقہ وہی ہے جو ہمارے علماء نے بیان کیا ہے.
جی.
کہ نماز جو ہے اس طریقے سے پڑھو جس طریقے سے اللہ کے پیغمبر نے پڑھا،
یعنی حضور نبی اکرم صلی اللہ علیہ وسلم نے پڑھا.
خود حضور نے فرمایا
جی،
صلوا کما رایتمونی اصلی.
صحیح.
دیکھو اس طریقے سے نماز پڑھو جس طریقے سے مجھے نماز پڑھتا ہوا دیکھو.
جی.
حضور کی نماز ہم لوگوں نے بعد حضور حضرت علی علیہ الصلوۃ والسلام سے لیا.
جی.
اور حضرت علی علیہ الصلوۃ والسلام اسی طریقے سے نماز پڑھتے تھے جس طریقے سے آج ہم نماز پڑھتے ہیں.
صحیح.
تو یہ بہترین طریقہ ہے.
جی.
چونکہ جس طریقے سے رسول معصوم تھے،
جی،
اسی طریقے سے حضرت علی معصوم تھے.
صحیح.
اسی طریقے سے ان کی اولاد میں ہونے والے ائمہ بھی معصوم تھے.
بے شک.
تو اس میں خطا کا امکان نہیں ہے.
جی.
جو حضور پاک نے نماز پڑھی تھی،
جی،
بے آئی نہیں، وہی نماز ہم تک منتقل ہو گئی.
صحیح.
لیکن حضور پاک کی نماز جو دوسرے افراد نے نقل کیا،
جی،
خوب ان کے یہاں خطا بھی ہو سکتی ہے.
صحیح.
نسیان بھی ہو سکتا ہے، بھول بھٹک بھی ہو سکتی ہے.
جی جی بالکل.
خوب کبھی نفس غالب آ سکتا ہے.
صحیح.
ان کو حضور کی مثلا فلا آدھا نماز میں پسند نہیں تھی.
جی جی بالکل.
سینکڑوں قسم کے احتمالات ہیں.
جی.
لیکن جو شیعہ نماز ہے،
جی جی،
وہ نماز چونکہ معصومین کے ذریعے سے
جی
ہم تک پہنچی ہے.
صحیح.
لہٰذا میرے لحاظ سے، اور میرے لحاظ سے نہیں
جی
بلکہ ہر ذی شعور کے لحاظ سے،
بے شک،
یہ نماز بہترین نماز ہے.
جی بالکل. حضور، سوالات کا ایک سلسلہ تھا پورا، اور ہم سب سوالات یہاں پر آپ سے نہیں پوچھ سکے، اس کے لیے ہم خیر ویسے تو سب سے پہلے آپ کا شکریہ ادا کریں گے، واقعا مختصر سے وقت میں بہت اہم مطالب تھے، ہم نے کافی آپ سے قصب فیض کیا، یہیں پر آپ سے خدا حافظی کریں گے۔ اور ناظرین سے ہم بہت معذرت چاہتے ہیں، آپ کے جو سوالات ہم تک پہنچے تھے ہم پورے طریقے سے وہ بھی نہیں پوچھ سکے، اور نہ جانے کتنے ناظرین ہمارے ساتھ فون پر تھے لیکن وقت کی کمی کی بنا پر ہم ان کے سوالات پروگرام میں نہیں لے سکے۔ انشاءاللہ اگلے ہفتے ہم آپ کو پروگرام میں وقت دیں گے اور آپ انشاءاللہ سوال پوچھیں گے اور ہمارے مہمان اس کے جوابات دیں گے۔ بہت شکر گزار ہیں آپ کے کہ پروگرام کا آپ اس طریقے سے استقبال کر رہے ہیں، اس طریقے سے آپ سوالات پوچھتے ہیں اور ہمارے مہمان جواب دیتے ہیں، اور یہ آپ کا سوال کرنا سبب بنتا ہے کہ جواب پوری دنیا تک پہنچے اور ثواب میں پھر تمام شامل ہوتے ہیں۔ ناظرین ہم آپ سے یہیں پر خدا حافظی کرتے ہیں، آپ کو خدا کے حوالے کرتے ہیں، آپ کے لیے ہم دعا گو ہیں اور آپ سے دعاؤں کی التماس ہے۔ خدا حافظ، فی امان اللہ۔